नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै लक्ष्मण कार्कीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक शुरू, पार्टी एकताको सहमतिमा आजै हस्ताक्षर हुने नेताहरूको दावी।
कांग्रेसका केही युवा नेताद्वारा पार्टी सुदृढीकरण अभियान शुरू, 7 सालको जस्तै जुझारू र 15 सालको जस्तै लोकप्रिय बनाउने संकल्प।
संघीय संसदको पहिलो बैठक फागुन 21 गते बस्ने, बैठकका लागि तयारी पूरा।
मालदिवसमा संकटकाल 15 दिन लम्ब्याउन राष्ट्रपति आमिनको प्रस्ताव, महाअभियोग लाग्ने डरले संकटकाल लम्ब्याउन खोजेको आरोप।
र डिभिजन 2 को उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई सरकारले जनहित 3 लाख रुपियाँ दिने, क्रिकेटको विवाद मिलाउन प्रधानमन्त्री ओलीलाई क्रिकेट कप्तान पारस खड्काको आग्रह।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442393 सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक शुरू भएको छ। पार्टी एकताको विषय आजै टुङ्ग्याएर दुवै दलका अध्यक्षले हस्ताक्षर गर्ने तयारी सहित बैठक शुरू भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। एकताको सैद्धान्तिक विषयमा हिजो बेलुकी नै सहमति जुटेको र बाँकी प्राविधिक विषय आज दुवै पार्टीका अध्यक्षले छलफल गरेर मिलाइसकेकाले आजै पार्टी एकतामा हस्ताक्षर हुने सम्भावना रहेको एमालेका नेता सुभाष चन्द्र नेम्बाङले जानकारी दिनुभएको छ। प्रजातन्त्र दिवसको दिन पार्टी एक भएको घोषणा गरेर सकारात्मक सन्देश दिन खोजिएको र त्यसको टुङ्गो अहिले बसिरहेको बैठकले लगाउने पनि नेता नेम्बाङले जानकारी दिनुभयो। केपी शर्मा ओली, एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष प्रचण्ड बीच हिजो दिनभर जसो र आज पनि भएको एक्ला एक्लै भेटमा लगभग सबै विषयमा कुरा मिलिसकेको नेताहरूले दावी गरेका छन्। आउँदो महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र 21औं शताब्दीको जनवादका बारेमा बहस चलाउने र त्यसपछि महाधिवेशनले नै सैद्धान्तिक विषय टुङ्गो लगाउने सहमति भएको एमालेका नेता नेम्बाङले जानकारी दिनुभयो।
संघीय संसदको पहिलो बैठक फागुन 21 गते सोमबार बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पहिलो अधिवेशन आह्वान गर्नुभएको हो। नेपालको संविधानको धारा 93 को उपधारा 1 मा राष्ट्रपतिले प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले 30 दिनभित्र संघीय संसदको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। संसद बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेछ। बैठकका लागि सबै तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। सातवटै प्रदेशसभाको बैठक भने यसअघि नै शुरू भइसकेको छ।
नेपाली कांग्रेसका केही युवा नेताहरूले नेपाली कांग्रेस पुनर्जागरण अभियान शुरू गरेको घोषणा गरेका छन्। कांग्रेसका युवा नेताहरू गगन थापा, चन्द्र भण्डारी, धनराज गुरूङ, प्रदीप पौडेल, रामहरि खतिवडा, गुरूराज घिमिरे लगायतले पार्टीलाई नयाँ ढंगबाट अघि बढ़ाउनु पर्ने भन्दै एकता पुनर्जागरण अभियान शुरू गरेको घोषणा गरेका हुन्। चुनाव हारेपछि धेरै नेता कार्यकर्ता निराश बनेको अहिलेको अवस्थाको कांग्रेसलाई 2007 सालको जस्तै जुझारू र 2015 सालको जस्तै प्रगतिशील र लोकप्रिय बनाउने संकल्पसहित अभियान शुरू गरिएको कांग्रेस नेता गगन थापाले जानकारी दिनुभयो। यो अभियान सबै प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालन गरिने अर्का नेता धनराज गुरूङले बताउनुभयो। पुनर्जागरण अभियान घोषणा गर्दै नेताहरूले अहिलेको पार्टी सञ्चालनको शैलीले चुनौती पार नलगाउने भएकाले पार्टीलाई नयाँ ढंगले अघि बढ़ाउनु पर्ने बताएका छन्।
प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज 68 औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइएको छ। दिवसको अवसरमा काठमाडौँको टुँडीखेलमा भएको विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ सरकारी अधिकारीहरू सहभागी हुनुभएको थियो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिकको चाहना बमोजिम युग सापेक्ष विकास र विकास सापेक्ष नीति तथा कार्यक्रमबाट नेपालीको मुहारमा खुशियाली ल्याउने बताउनुभयो। नेपाली काँग्रेसको अगुवाईमा भएको राजनैतिक आन्दोलन सामु हार खाँदै 104 वर्ष जहानिया राणा शासनले घुँडा टेकेपछि 2007 साल फागुन 7 गते प्रजातन्त्र आएको थियो। तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो। प्रजातन्त्र स्थापनाका लागि नागरिकमा जागरण ल्याएको अभियोगमा तत्कालीन राणा सरकारले शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिएको थियो।
यस्तै निर्वाचन आयोगले आज निर्वाचन दिवस मनाएको छ। दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले एकै वर्षमा 3 तहका चुनाव गराएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गर्नुभएको छ। संघीय नेपालमा निर्वाचन आयोगको भूमिका र काम पनि बढेकाले आउँदा दिनमा पनि विगतमा जस्तै विवाद रहित कार्य सम्पादन गर्न उहाँले आयोगलाई सुझाव पनि दिनुभयो। स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्यको चुनाव सफलतापूर्वक पूरा गरी आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावको तयारीमा जुटेको छ। 2015 सालमा पहिलो संसदीय चुनाव शुरू भएको दिन फागुन 7 गतेलाई आयोगले पोहोरदेखि निर्वाचन दिवसका रूपमा मनाउन थालेको हो।
मुगुबाट निर्वाचित प्रदेशसभा सांसद चन्द्रबहादुर शाहीले सांसदबाट राजीनामा दिनुभएको छ। प्रदेश सरकारका मन्त्री पठाउँदा एमाले गलत निर्णय गरेको र त्यसले अन्याय भएकाले सांसद पदसहित एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको शाहीले बताउनुभयो। आफूले मन्त्री पद नपाएकोले राजीनामा दिएको नभई पार्टीको अन्याय विरूद्ध राजीनामा दिएको शाहीको दावी छ। पार्टीले योगदान गरेका व्यक्तिलाई भन्दा अरू व्यक्तिलाई मन्त्री बनाएको आरोप पनि शाहीले लगाउनुभयो। यसैबीच प्रदेश नम्बर 6 एकजना पनि महिला सांसदलाई मन्त्री नदिएको भन्दै एमालेका महिला सांसद पनि असन्तुष्ट भएका छन्। 14 पुरूष सांसद हुँदा 4 मन्त्री बनाउने तर 6 महिला सांसद हुँदा 1 पनि मन्त्री नबनाइएको भन्दै उनीहरूले पार्टीप्रति असन्तुष्टि जनाएका छन्।
भूमि सुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चुडामणि चापागाई सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले शाखा अधिकृत चापागाईलाई कोटेश्वरको एउटा खाजा घरबाट 4 लाख रूपियाँ घुससहित आज पक्राउ गरेको हो। सेवाग्राहीलाई जग्गाको कारोबार मिलाइदिने भन्दै उनले घुस लिएको आयोगका प्रवक्ता पदम प्रसाद पाण्डेयले जानकारी दिनुभयो।
यस्तै गैर कानूनी रूपमा वित्तीय कारोबार गरेको भन्दै प्रहरीले मोरङ र सुनसरीबाट 8 पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले अवैध रूपमा बैंकिङ कारोबार गरेको पाइएपछि आपन इन्भेस्टमेन्ट प्राली इटहरीका भीमप्रसाद चौधरी र श्याम पेस्कार थारू, हलेसी इन्भेस्टमेन्ट प्राली धरानका चन्द्रबहादुर विक र अनिता विक, चौतारी इन्भेस्टमेन्ट प्राली विराटनगरका राजु शाह र इन्भेस्टमेन्ट प्राली सुनसरीका सुनिल गुरागाई, दिल्ली प्रसाद आचार्य र प्रकाश आचार्यलाई पक्राउ गरेको हो। उनीहरूले नागरिकबाट अवैध रूपमा 6 करोड़ रूपियाँसम्म संकलन गरेको तथा रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको उद्देश्य विपरीत काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
विभिन्न ठाउँमा भएका गाड़ी दुर्घटनामा आज 4 ज्यान गएको छ, 9 घाइते भएका छन्। रोल्पाको लुङ्री गाउँपालिका 4 गरामजामा ट्र्याक्टर दुर्घटना हुँदा लुङ्रीका नगेन्द्र रोका र दिपेन्द्र विष्टको ज्यान गएको हो। घाइते भएका 9 मध्ये 1 सुलीचौर प्राथमिक स्वास्थ्य केन्द्रमा र अरूको नेपालगंजमा उपचार भइरहेको रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिनुभयो। यस्तै भक्तपुरको चाङ्गुनारायण नगरपालिका 8 आरूबारीमा मिनी ट्रकको ठक्करबाट 19 सविन मगरको ज्यान गएको छ भने जनकपुरको महानगरपालिका 17 तेतरियामा ट्र्याक्टर पल्टिँदा चालक उमेश राउतको ज्यान गएको छ। यसैबीच गाड़ी दुर्घटनामा परेका चितवनको खैधनी नगरपालिका 4 वडा अध्यक्ष नरेन्द्र अधिकारीको आज ज्यान गएको छ। चितवनको रत्नगर नगरपालिका 3 शान्तिचोकमा गइराती भएको दुर्घटनामा उहाँ घाइते हुनुभएको थियो र उहाँको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो। दुर्घटनामा परि खैरहनी नगरपालिका 5 वडा अध्यक्ष विश्वविजय बस्नेतको गैराती नै ज्यान गएको थियो। दुर्घटनामा घाइते भएका चालक राजकुमार अधिकारीको उपचार भइरहेको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाई हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं, आमा नारी छोरी नारी श्रीमतीनी नारी पन्न नछुटुन है कोही गरौं खबरदारी।
यूएसए आईडी को आर्थिक सहयोग में संचालित हरियो वन कार्यक्रम द्वारा जनहित में जारी संदेश।
बाली संरक्षण निर्देशनालय हरिहर भवन को अनुरोध।
रासायनिक विषादी मानव स्वास्थ्य का लागि घातक हुन्छन्। रासायनिक विषादी प्रयोग गरेपछि बालीमा त्यसका अवशेष नष्ट हुन केही समय पर्खिनुपर्छ। विषादी अनुसार पर्खनु पर्ने समय फरक फरक हुन्छ। प्रयोगकर्ताले विषादी किन्दा नै सुरक्षित प्रयोग विधि र पर्खिनु पर्ने समय सम्बन्धी जानकारी विक्रेतासँग बुझ्ने, विषादीको लेभल पढेर जानकारी लिने अथवा कृषि प्राविधिकसँग बुझेर मात्र प्रयोग गर्ने बानी बसालौं।
विषादीको सुरक्षित प्रयोगमा ध्यान दिऊ। सबैले मनन गरौं, विषादीहरू बेच्ने हुन् औषधि होइनन्।
कृषि विभाग, बाली संरक्षण निर्देशनालय, हरियर भवन, ललितपुर।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले एमाले र माओवादी बीच पार्टी एकताको सहमतिमा आजै हस्ताक्षर हुने नेताहरूको दावी, कांग्रेसका केही युवा नेताद्वारा पार्टी सुदृढीकरण अभियान शुरू, संघीय संसदको पहिलो बैठक फागुन 21 गते बस्ने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग। प्रदेश नम्बर 7 मुख्यमन्त्री र सबै मन्त्रीले पद बहाली गरिसकेका छन्। अहिलेसम्म विकासका दृष्टिले पछाडि परेको प्रदेश नम्बर 7 समृद्धिको रेखा कोर्ने जिम्मेवारी अब भने यसै क्षेत्रका जनप्रतिनिधिको काँधमा आएको छ। कृषि, पर्यटन, जलस्रोत, जड़ीबुटी र वन जंगलमा धनी मानिएको प्रदेश नम्बर 7 5 वर्षभित्रै सबैभन्दा धनी प्रदेश बनाउने मुख्यमन्त्री र मन्त्रीहरूले अठोट गरेका छन्। तर यो अठोट पूरा गर्न भने सजिलो छैन। कैलालीबाट उज्यालो सहकर्मी नवराज पनेरूको रिपोर्ट।
7 प्रदेश जसरी अहिलेसम्म पिछडिएको छ, विकास हुन सकेको छैन, अहिलेसम्म हामी पछाडि छौं, तर यसलाई एउटा नमूना प्रदेश बनाउनको लागि मेरो कार्यकाल अगाडि बढ्नेछ र मेरो क्रियाकलाप अगाडि बढ्नेछ।
प्रदेश नम्बर 7 नमूना प्रदेश बनाउने दावी गर्दै मुख्यमन्त्री तिलोचन भट्ट, प्राकृतिक सम्पदाले भरिपूर्ण यो प्रदेशमा उपलब्ध स्रोत साधनको भरपूर उपयोग गर्ने र अबका 5 देशकै नमूना प्रदेश बनाउने उहाँको अठोट छ। गौरीफन्टा र बनवासा नाकाबाट मजदूरीका लागि दिनहुँ भारत जाने किशोर र युवाको तातीले प्रदेश नम्बर 7 गरिबी र अविकासको चित्र देखाउने गरेको छ। 10-12 वर्षका बालबालिका स्कूले पोसाकमै भारततिर मजदूरी गर्न गइरहेको दृश्य देख्ने जो कोहीका लागि पनि पीड़ादायी छ। आफै 1.5 भारतमा मजदूरी गरेका मुख्यमन्त्री भट्ट अब भारतमा मजदूरी गर्नुपर्ने बाध्यताबाट प्रदेश नम्बर 7 उन्मुक्ति दिने बताउँदै दावी गर्नुहुन्छ।
विदेशीको दुःख के हो, आफ्नो देशमा सही रोजगार र सही व्यवस्था नभइसकेपछि दुःख के हुन्छ भन्ने कुरा मैले महसुस गरेको छु र मैले त्यसको अन्त्य गर्नको लागि रोजगारीको व्यवस्था यही ठाउँमा गर्नको लागि पनि मेरो प्रयत्न रहनेछ।
मुख्यमन्त्री भट्टको यो अठोटमा मन्त्रीहरूले पनि होस्टेमा हैसे गर्ने बताउँदै आएका छन्। प्रदेश नम्बर 7 सामाजिक विकास मन्त्री दीर्घ सोडारी,
मानव जीवन कसरी सुरक्षित बनाउने, कसरी सबैलाई शिक्षित बनाउने, कसरी सबैलाई रोजगारको व्यवस्था गर्ने भन्ने जस्तो महत्वपूर्ण कुरा जो हामीसँग दैनिक जोडिने कुरा छ, जे हामीले प्रतिबद्ध गरेका छौं घोषणा पत्रमा त्यो पूरा गर्न हामी लाग्ने छौं।
अहिलेसम्म विकासको मूल प्रवाहबाट टाढा रहेको प्रदेश नम्बर 7 समृद्धिको प्रचुर सम्भावना नभएको भने होइन, यहाँ देशभरको कुल उत्पादन क्षमताको झण्डै 1/3 बिजुली उत्पादन गर्न सकिने सम्भावना छ। अमूल्य जड़ीबुटीको भण्डार, प्राकृतिक सम्पदा र धार्मिक स्थल यो प्रदेशका थप निधि हुन्। यी सम्भावनालाई अबको प्रदेश सरकारले यथार्थमा कसरी बदल्ला त? प्रदेश नम्बर 7 आर्थिक तथा योजना मन्त्री झपट बोहरा,
यो प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर र कठोर आर्थिक अनुशासनको पालना गर्दै यस प्रदेशलाई आर्थिक विकासमा डोर्याउने र अन्तर्गत आर्थिक समृद्धि र अगाडि बढाउने पहिलो प्राथमिकता रहने व्यवहार निवेदन गर्न चाहन्छु।
46% नागरिक गरिबीको रेखामुनि रहेको प्रदेश नम्बर 7 देशकै नमूना बनाउने कुरा गर्न जति सजिलो छ, यसलाई पूरा गर्न उत्ति नै चुनौतीपूर्ण पनि। प्रदेश नम्बर 7 झण्डै 60% ग्रामीण भेगमा अझै सड़क पुगेको छैन, जसले गर्दा ग्रामीण उपजहरू कुहिरहेका छन्। एउटा पनि आधिकारिक अन्तर्राष्ट्रिय नाका नहुँदा व्यापार र भन्सारका लागि चुनौती छ। यी चुनौतीका पहाड़ छेचोल्दै यो प्रदेशलाई नमूना बनाउने कुरा केवल सुन्दा मिठो लाग्ने भाषण मात्र त बन्ने होइन। प्रदेश नम्बर 7 भौतिक पूर्वाधार मन्त्री पठान सिंह बोहरा,
भौतिक पूर्वाधार विकासको क्षेत्रमा अझै पनि धेरै पछाडि छौं। यो भौतिक पूर्वाधार निर्माणको काम, विकास निर्माणको काम, बाटो घाटो, खाने पानी, बिजुली, यी तमाम कामहरूलाई हामीले प्राथमिकताका साथ अगाडि बढाउनु पर्छ। मेरो जोड त्यसमा हुन्छ।
विकास आजको भोलि नै भइहाल्ने विषय होइन, यसका लागि सामूहिक अठोर तथा अल्पकालीन र दीर्घकालीन योजना बनाउन र लागू गर्न आवश्यक हुन्छ। अहिलेसम्म विकासका सबै दृष्टिले पीडमा बस्नु परेको अभिशापका बीच प्रदेश नम्बर सातका लागि संघीयता वरदान बन्नेछ भनेर यो प्रदेशका नागरिक आशा गरेर बसेका छन्।
नेपाल दर्पणमा अब फेरि खबरकै सिलसिला। प्रदेश नम्बर एकमा प्रमुख विपक्षी दलको नेतामा राजीव कोइरालालाई चयन हुनुभएको छ। प्रदेश नम्बर एकमा कांग्रेसको संसदीय दलको नेताका लागि उम्मेद्वारी दर्ता गराएका केदार कार्की र शेखरचन्द्र थापाले नाम फिर्ता लिएपछि राजीव कोइराला सर्वसम्मत रूपमा प्रदेश सभामा विपक्षी दलको नेता चयन हुनुभएको हो। प्रदेश नम्बर एकमा कांग्रेसका 21 जना प्रदेश सभाका सदस्य छन्।
भारतसँग सीमा जोडिएको नवलपरासीको महेशपुर भन्सारमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप हुँदा तीनजना घाइते भएका छन्। जिल्लाको पालीनन्दन गाउँपालिका एकमा रहेको महेशपुर भन्सार कार्यालयमा कपडाको विषयमा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो। महेशपुर भन्सारको गोदाममा स्टकमा राखिएका झण्डै 40 लाख रुपियाँ बराबरको कपडा प्रहरीले भैरवा भन्सार लैजान लागेको भन्दै स्थानीय व्यापारीले अवरोध गरेपछि झडप भएको थियो।
नेपाल औषधि व्यवसाय संघले नेपालका औषधि उत्पादकले आत्मनिर्भरताको नाममा सिन्डिकेट लाद्न खोजेको आरोप लगाएको छ। स्वदेशी औषधि उत्पादन गर्दै आएका उद्योगीले 30 प्रकारका औषधि नेपालमै उत्पादन भइरहेको भन्दै आयात बन्द गर्नुपर्ने माग गरेपछि संघले आपत्ति जनाएको हो। औषधि व्यवसायीले अन्तर्राष्ट्रिय मापदण्डका गुणस्तरीय औषधि विदेशबाट आयात गरी सर्वसुलभ रूपमा बिक्री गर्दै आएको दावी गर्दै औषधिको आयात रोक्नुपर्ने कारणको चित्तबुझ्दो जवाफ दिन पनि माग गरेको छ। स्वदेशी औषधि उद्योगले आत्मनिर्भरताको नाममा विदेशबाट औषधिको आयात बन्द गराएर महँगोमा नेपाली औषधि भिडाउन खोजेको औषधि व्यवसाय संघको आरोप छ।
वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाका उपकरण बिग्रिएपछि बिरामीलाई समस्या भएको छ। एक घण्टामा 60 जना बिरामीको रगतबाट 200 भन्दा धेरै प्रकारको परीक्षण गर्ने अटोमेटिक बायोकेमिस्ट्री एनालाइजर मेसिन एक हप्तादेखि बिग्रिएपछि सेवाग्राहीले उपचारमा समस्या भोगेका छन्। प्रयोगशालामा रहेका दुवै एनालाइजर मेसिन बिग्रिएपछि एक घण्टामा हुने कामलाई 4 घण्टा समयसम्म लाग्ने गरेको प्रयोगशालाका मेडिकल टेक्निसियन हिराबाबु पाण्डेले जानकारी दिनुभयो।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सेवा शुभारम्भ,
स्टार हस्पिटलले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा शुभारम्भ गरेको सहर्ष जानकारी गराउँदछौ।
विशेषताहरू,
शान्त वातावरणमा बालकदेखि वृद्धसम्मका लागि सबै खाले उपचार तथा अपरेशन सेवा,
मोडुलर अपरेशन थिएटर,
क्यान्सर रोगको उपचार तथा शल्यक्रिया सेवा,
आईसीयु सीसीयु एनआईसीयु को व्यवस्था,
सिटी स्क्यान सेवा,
24 घण्टा चिकित्सकीय सेवा,
हिप तथा घुँडा प्रत्यारोपण सेवा लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण उपचार एकै छानामुनि उपलब्ध छ।
थप जानकारीका लागि स्टार हस्पिटल लिमिटेड, सानिपा हाइट, रिङ रोड, ललितपुर।
फोन नम्बर 01-5550-197, 5550-198, 5552-227।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की। फोन नम्बर 01-4032-961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्व ज्योतिमल जमल, चावेल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
जानी जानी
माछापुच र स्कुल कुसुन्ती ललितपुर, द स्कुल फर चेन्ज मेकर्स, नाउ ओपन इट्स किन्डर गार्डन वेयर एभ्री चाइल्ड एक्सप्लोर्स देयर फुल पोटेन्सियल। फर विजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884। माछापुच र स्कुल कुसुन्ती ललितपुर, फर विजिट कन्ट्याक्ट 01-5193-144, 01-5193-884।
B विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। जाजरकोटको नलगाड नगरपालिकाभित्रका हरेक विद्यालयमा प्राथमिक उपचार बक्स राखिने भएको छ। नलगाड नगरपालिकाभित्रका सबै विद्यालयमा तालिमप्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागिएको नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताउनुभयो। एक महिनाभित्र प्राथमिक उपचारका बाकसका लागि शिक्षकलाई स्वास्थ्य सम्बन्धी तालिम दिइने पनि उहाँले जानकारी दिनुभयो।
कपिलवस्तु नगरपालिकाले बौद्ध सम्पदालाई समेटेर बुद्ध पथ निर्माण गर्ने भएको छ। पहिलो चरणमा तिलौराकोट, कुदान, गोटीहवा, निगालीकोट लगायत सम्पदाको संरक्षण र व्यवस्थापन गरी पथको सञ्जाल जोड्ने योजना रहेको नगरपालिकाले जनाएको छ। तिलौराकोटदेखि गोबरी सेमरी हुँदै लक्ष्मीनगरको मार्ग, कुदानदेखि गोटीहवा हुँदै चौबिस हजारी र गोटीहवादेखि छोटकी तौली हवा हुँदै बर्दहवा मार्गलाई स्तरोन्नति गरी आपसमा जोडिनेछ। यसका लागि 54,88,00,000 रूपियाँ विनियोजन भइसकेको नगरपालिकाका प्रमुख किरण सिंहले जानकारी दिनुभएको छ।
नेपाली भाषाको उद्गम थलोका रूपमा रहेको प्रदेश नम्बर 7 को मातृभाषाको संरक्षणका लागि छुट्टै भाषा आयोगको माग हुन थालेको छ। प्रदेश नम्बर 7 का भाषा साहित्यकर्मीले मातृभाषाहरू अहिले लोप हुने अवस्थामा पुगेकोले भाषा आयोग गठन गरे भाषा संस्कृतिको संरक्षण हुने बताएका छन्। भाषा आयोगले यस क्षेत्रमा बोलिने भाषाको ऐकिन तथ्याङ्क संकलन गरी भाषालाई जीवित राख्न र सोहीसँगै जोडिएको संस्कृतिको संवर्धनमा पनि टेवा पुर्याउने अपेक्षा गरिएको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य वासुदेव पाण्डेले बताउनुभयो।
भूकम्पले भत्काएका घर बनाउन कामदार अभाव भएपछि रामेछापको दोरम्बा गाउँपालिका एकका थामी समुदायले आफै मिलेर सामूहिक रूपमा घर बनाउन थालेका छन्। आउँदो चैतभरिमा दोस्रो किस्ताको अनुदान लिने गरी आलो पालो गरेर घरको जग हाल्न थालिएको उनीहरूले बताएका छन्। आलो पालो काम गर्न थालेपछि पुननिर्माणको कामले पनि गति लिएको छ।
नेपाल पत्रकार महासंघले कुवेत शाखाका अध्यक्ष हरिकृष्ण नेउपानेमाथि भएको आक्रमणको भर्त्सना गरेको छ। नेउपानेलाई गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको महासंघले जनाएको छ। पत्रकार महासंघ कुवेत शाखाका अनुसार हिजो बेलुका अध्यक्ष तामाङले फोन गरेर बोलाई आक्रमण गरे पछि घाइते भएका अध्यक्ष नेउपानेको कुवेतको आदान अस्पतालमा उपचार भइरहेको छ।
25 राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा हुने भएको छ। नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन 24, 25 र 26 गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो। बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्य लगायत विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तर्क्रिया एवं बाल पुस्तक प्रदर्शनी गरिने समाजका सचिव यशु श्रेष्ठले बताउनुभयो।
चिया क्षेत्रमा पेशागत स्वास्थ्य र सुरक्षाबारे किसान नै अनभिज्ञ रहेको पाइएको छ। चियासँग सम्बन्धित व्यवसाय गर्दा स्वास्थ्य र सुरक्षामा हुन सक्ने जोखिमको जानकारी नभएको किसानले बताएका छन्। केन्द्रीय चिया सहकारी संघ लिमिटेडले 13 सदरमुकाम म्याङलुङमा गरेको कार्यशाला गोष्ठीमा सहभागी किसान, व्यवसायी र मजदूरले पेसागत स्वास्थ्य र सुरक्षाबारे अनभिज्ञ रहेको बताएका छन्।
सुलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा चहल पहल शुरू भएको छ। जाडो बढेसँगै पर्यटकीय सिजन सकिएपछि सुनसान बनेको खुम्बुक क्षेत्रमा बिस्तारै चहल पहल शुरू भएको हो। जाडो बिदा सकिएपछि विद्यालय खुल्न थालेको र अहिले जाडो छल्न बाहिर गएका खुम्बुवासी समेत फर्किन थालेपछि चहल पहल बढेको स्थानीय बासिन्दा उमा बराइलीले जानकारी दिनुभयो।
प्राध्यापकहरू पी खरेल र रामकृष्ण रेग्मीलाई काठमाडौँमा सम्मान गरिएको छ। राष्ट्रिय समाचार समिति रासले आफ्नो 57 वार्षिक उत्सवको अवसरमा रासका पूर्व अध्यक्ष समेत रहेका खरेल र पूर्व प्रमुख समाचारदाता रहेका रेग्मीलाई आज सम्मान गरेको हो।
मेरो पनि भन्नु छ।
आज 68 प्रजातन्त्र दिवस, यसै विषयमा उज्यालोको फेसबुक पेजमा धेरैजना साथीले प्रतिक्रिया दिनुभएको छ।
ललित कार्की प्रजातन्त्र दिवसको शुभकामना दिँदै भन्नुहुन्छ, प्रजातन्त्र एक दिवसीय नारामा मात्र सीमित नरहोस्, सबै नागरिकले प्रजातन्त्रको अनुभव गर्न पाउन्।
परशुराम खनाललाई पुरानै पारामा वर्षमा एक दिन दिवस मनाउने र सक्ने परिपाटी चित्त बुझेको छैन। उहाँ भन्नुहुन्छ, गणतन्त्र र प्रजातन्त्रमा केही फरक देखिएन, देश र नागरिकको अवस्था उस्तै छ, निकास र विकास भएको दिन बल्ल दिवस मनाउला।
धादिङबाट रविन परियारले उज्यालोको फेसबुक पेजमा लेख्नु भएको छ, गरीब नागरिकका लागि जुन दिवस आए पनि कागलाई बेल पाक्यो हर्षना बिस्मात भनेझै भएको छ। देशमै सबैले रोजगारी गर्न पाउन्, विकास होस् अनि पो दिवस मनाउनुको अर्थ हुन्छ।
नेपाली क्रिकेट टोलीका प्रत्येक खेलाडीलाई सरकारले 3-3 लाख रुपियाँ दिने निर्णय गरेको खबर उज्यालोमा पढेर र सुनेर मड्रिस सूर्य भन्नुहुन्छ, जितेर आएपछि मात्र पुरस्कारको घोषणा गर्ने होइन, खेलाडीलाई खेल्ने वातावरण खै, खेल्ने ठाउँ खै, घोषणा गरेको रकम एक वर्षसम्म पनि हात पर्दैन, घोषणा गरेर मात्र के गर्नु।
अनि यसै विषयमा सुरेन्द्र पोखरेल लेख्नुहुन्छ, निकै स्वागत योग्य कदम, खेलाड़ीलाई उत्साहित गर्नुपर्छ, साथै पूर्वाधारको पनि सक्तो निर्माण गर्नुपर्छ ताकि खेलाड़ीले खेललाई निखार्न सकुन्।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500019 मा फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 मा पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ।
साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो। नेपाल दर्पणमा अब केही विदेशका खबर। मालदिव्सका राष्ट्रपति अब्दुल्लाह यामिनले देशमा लगाइएको संकटकालको अवधि लम्ब्याउन प्रस्ताव गर्नुभएको छ। 15 दिन अघि लागू भएको संकटकाल थप 15 दिन लम्ब्याउन राष्ट्रपति यामिनले मालदिव्सको संसदलाई आग्रह गर्नुभएको हो। मालदिव्समा गएको फेब्रुअरी 5 तारीकदेखि संकटकाल लागू भएको छ। गएको फेब्रुअरी 1 मालदिव्सको सर्वोच्च अदालतले जेलमा रहेका सबै राजनैतिक बन्दीलाई रिहा गर्न आदेश दिएपछि यामिनले संकटकालको घोषणा गर्नुभएको थियो। राष्ट्रपतिले आफूमाथि संसदमा महाअभियोग लाग्न सक्ने भएकाले संकटकालको घोषणा गरेको मालदिव्सका सरकारी अधिकारीहरूले बताएका छन्।
अमेरिकाको फ्लोरिडाको एक विद्यालयमा भएको गोलीकाण्डमा बाँचेका विद्यार्थीले वाशिङटनमा र्याली निकाल्ने भएका छन्। अमेरिकामा बन्दुक नियन्त्रणका लागि कानून कड़ा बनाउन दबाव दिन र्याली निकाल्न लागेको उनीहरूले बताएका छन्। गएको बुधबार विद्यालयका पूर्व विद्यार्थी निकोलस क्रुजले गोली चलाउँदा 3 कर्मचारी र 14 विद्यार्थीको ज्यान गएको थियो। विद्यार्थीले यो गोलीकाण्डले अमेरिकामा लामो समयदेखि बन्दुकको स्वामित्व सम्बन्धी भइरहेको बहसलाई एउटा निर्णायक बिन्दुमा पुर्याउनु पर्नेमा जोड़ दिएका छन्। आफ्नै जीवन रक्षाका लागि र्याली नारा दिइएको यो र्याली राष्ट्रव्यापी रूपमा मार्च 24 तारीकका दिन वाशिङटनबाट शुरू हुनेछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। विश्व क्रिकेट लीग डिभिजन 2 उपविजेता बनेको नेपाली राष्ट्रिय क्रिकेट टीमका सदस्यलाई सरकारले 3,3,00,000 नगद पुरस्कार दिने भएको छ। बालुवाटारमा भएको खेलाड़ीको सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली टोली विश्वकप छनौट खेल्न सफल हुनुले देशकै शिर उचो बनाएको भन्दै टोलीका सदस्यलाई जनै 3,3,00,000 रूपियाँ प्रदान गर्ने घोषणा गर्नुभएको हो। शनिबार नेपाली टोली विश्वकप छनौट खेल्न जिम्बाब्वे जाने भएकाले आउँदो शुक्रबार बालुवाटारमा विदाई सहितको विशेष कार्यक्रम गरेर रकम हस्तान्तरण गरिने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो। यस्तै कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकाडेमीका अध्यक्ष विनोद श्रेष्ठले पनि प्रति खेलाड़ी र प्रशिक्षकलाई 1,1,00,000 रूपियाँ दिने घोषणा गर्नुभएको छ। यसैबीच नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले क्रिकेटको विवाद समाधान गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्। सम्मान कार्यक्रममा पारसले आगामी जून महिनामा हुने आईसीसीको बैठकले नेपाली क्रिकेटको भविष्य निर्धारण गर्ने भएकाले त्यसअघि नै क्रिकेटको विवाद समाधानको पहल गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन्।
त्रिभुवन आर्मी क्लब हेटौँडा गोल्ड कप फुटबलको सेमी फाइनलमा पुगेको छ। हेटौँडामा आज भएको खेलमा सुदूरपश्चिम 11 पेनाल्टीमा 5-3 हराउँदै आर्मी सेमी फाइनलमा पुगेको हो। निर्धारित समयमा दुवै टोलीले 1-1 गोल गरेपछि खेलको निर्णय पेनाल्टीबाट भएको हो। प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा भोलि 3-स्टार क्लब र सङ्कटा क्लब खेल्नेछन्।
खेल्दा खेल्दै घाइते भएका नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान विक्रम लामा अस्पतालबाट डिस्चार्ज भएका छन्। बुढासुब गोल्ड कपको फाइनल खेल्दै गर्दा दाहिने खुट्टामा चोट लागेर घाइते भएका लामाको शल्यक्रियापछि आज ग्रान्डी अस्पतालबाट उनी डिस्चार्ज भएका हुन्। 3-स्टार क्लबका कप्तान समेत रहेका विक्रमले 6-8 महिनामा खेल्न सक्ने उपचारमा संलग्न डाक्टर चक्रराज पाण्डेले जानकारी दिनुभयो।
सफल पोखरा इन्टरनेशनल म्याराथन प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राई पहिलो भएका छन्। उनले 2:36:42 दूरी पार गर्दै पहिलो भएका हुन्। यसै प्रतियोगितामा आर्मीका हरिकुमार रिमाल दोस्रो भए, आर्मीकी लालबहादुर नेपाल तेस्रो र शस्त्र प्रहरीका गणेश ठाकुर चौथो भए।
सशस्त्र प्रहरीको महिला फुटबल टीमले मैत्रीपूर्ण खेलमा हङकङको राष्ट्रिय महिला फुटबल टीमलाई 3-1 हराएको छ। सशस्त्रको टीमलाई जिताउन सावित्रा भण्डारीले 2 र मञ्जली योन्जनले 1 गोल गरे। चिनिया नयाँ वर्षको अवसरमा हङकङ फुटबल संघले हङकङमा मैत्रीपूर्ण खेल आयोजना गरेको हो। यस्तै रसुवाको धुन्चेमा फुटबल मैदान निर्माण गरिने भएको छ। फुटबल प्रतियोगिता सञ्चालन गर्न मैदान नहुँदा समस्या भएपछि धुन्चेको जोङदामा निर्माण हुने फुटबल मैदानका लागि प्रक्रिया शुरू भइसकेको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैलाश मुर्पु तामाङले जानकारी दिनुभयो।
र अफगानिस्तानसँगको पाँचौं तथा अन्तिम एक दिवसीय खेल जित्न जिम्बाब्वेले 242 रनको लक्ष्य पछ्याइरहेको छ। जिम्बाब्वेले ताजा अवस्थामा 3 ओभर 1 बलको खेल सकिँदा कुनै पनि विकेट नगुमाई 17 रन बनाएको छ। यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले 50 ओभरमा 9 विकेट गुमाएर 241 रन बनाएको थियो। 5 खेलको श्रृंखला अफगानिस्तानले 3-1 जितिसकेको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमाले र माओवादी पार्टी एकता संयोजन समितिको बैठक शुरू, पार्टी एकताको सहमतिमा आजै हस्ताक्षर हुने नेताहरूको दावी।
कांग्रेसका केही युवा नेताद्वारा पार्टी सुदृढीकरण अभियान शुरू, 7 सालको जस्तै जुझारू र 15 सालको जस्तै लोकप्रिय बनाउने संकल्प।
संघीय संसदको पहिलो बैठक फागुन 21 गते बस्ने, बैठकका लागि तयारी पूरा।
मालदिवसमा संकटकाल 15 दिन लम्ब्याउन राष्ट्रपति आमिनको प्रस्ताव, महाअभियोग लाग्ने डरले संकटकाल लम्ब्याउन खोजिएको आरोप।
र डिभिजन 2 को उपविजेता बनेको नेपाली टोलीका सदस्यलाई सरकारले जनहित 3 लाख रुपियाँ दिने, क्रिकेटको विवाद मिलाउन प्रधानमन्त्री ओलीलाई क्रिकेट कप्तान पारसको आग्रह।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै अर्जुन पोखरेल र लक्ष्मण कार्की बिदा हुन्छौ। नमस्कार।